नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आजदेखि नयाँ कृति लिएर आएका छौं। आजदेखि हामीले शुक्रबारको श्रृङ्खलामा सुन्ने कृतिको नाम दुर्गा घिमिरेको उनको सम्झना हो। हामीले केही समय अगाडि जगदीश घिमिरेको अन्तर्मनको यात्राको वाचन सुनाइसकेका छौँ। आज हालसालै बजारमा निस्केको यो पुस्तक आजभोलि पढ्नेहरू भन्छन् अन्तर्मनको यात्रा उनको सम्झना नपढेसम्म अधुरो रहन्छ। पुस्तकमा उल्लेख नगरिए पनि यो पुस्तक लगभग जगदीश घिमिरेको अन्तर्मनको यात्रालाई पूर्ण गर्ने पुस्तकको रूपमा समालोचकहरूले व्याख्या गरेका छन्। दुर्गा घिमिरेको स्वकृति भन्दा पनि यो पुस्तकलाई फरक पर्दैन। उहाँले समर्पणमै लेख्नुभएको छ, मेरो आँसुको मसीले तिमीले लेख्यौ अन्तर्मनको यात्रा, त्यही आँसु नसुक्दै मैले लेखेँ उनको सम्झना। मेरो श्रीमान जगदीश जसले मेरो जीवनको हर गोरेटो दुःख सुखमा साथ दिए, सधैँ मलाई हौसला र प्रेरणा दिइरहे, मेरो प्रेरणा र पथ प्रदर्शकलाई श्रद्धाका साथ समर्पण गर्दछु भन्दै यो पुस्तक दुर्गा घिमिरेले लेख्नुभएको छ। आजदेखि हामीले वाचन सुरु गर्ने उनको सम्झना शुक्रबारको श्रृङ्खलामा हामी सुनाउँछौँ भने मंगलबारको श्रृङ्खलामा हामीले जगदीश घिमिरेको कृति सकस सुनाइरहेका छौँ। अब दुर्गा घिमिरेको कृति उनको सम्झनाको पहिलो श्रृङ्खला वाचन सुरु हुन्छ। दुई हजार सत्तरी साल कार्तिक 14 गति बिहान मैले मेरो श्रीमान जगदीश घिमिरेलाई गुमाएँ। बिहान 5 बजेतिर अकस्मात फोनको घन्टी बज्यो। म अर्धनिद्रामा थिएँ। मसँग सुतेकी छोरी जुनले हतार हतार गर्दै फोन रिसिभ गरिन्। छोरा हिमालले होम अस्पतालबाट फोन गरेको रहेछ। हिमाल फोनमा बहिनीलाई भन्दै थियो, जुन तिमी अस्पताल आउनु पर्यो, आमालाई अलि ल्याउनु पर्दैन, तिमी मात्र जति सक्यो चाँडो अस्पताल आइहाल। मैले जुनसँग सोधेँ, तिमी अस्पताल जान थालेको हो? यदि तिमी जाने हो भने म पनि सँगै जान्छु। उनले भनिन्, म गइहाल्छु, तपाईँ चिया खाएर पछि आउनुहोला। जुनले मलाई सँगै लाने इच्छा गरेकी थिइनन्, तैपनि म लुगा लगाएर अस्पताल जान तयार भएँ। बुहारी पूजा पनि सँगै अस्पताल जान तयार भएन। जुन आत्तिएर मोटर हाँक्न सक्दिनन् कि भनेर जुनलाई मैले भने, म ड्राइभर बोलाउँछु, तर उनले मानिनन्। हामी तीनजना सोझै ओम अस्पतालतिर लाग्यौँ। बाटोभरि हामी मौन थियौँ, खासै कुराकानी गर्ने मनस्थितिमा कोही थिएनौँ। केवल कति चाँडो अस्पताल पुग्ने भन्ने ध्याउन्न थियो। मेरो मनमा भने एक किसिमको त्रास उत्पन्न भइरहेको थियो। राति जगदीशलाई छोडेर आउँदा उनको अवस्था त्यति राम्रो नभएको मैले अनुमान गरेको थिएँ। कतिखेर अस्पताल पुग्ने र उनको मुख हेर्ने भनेर हामी सबै हतारिएका थियौँ। अस्पताल पुगेपछि जगदीश सुतेको कोठामा पुग्यौँ। उनी मस्त निद्रामा सुतेका चाहिँ देखिन्थे, तर अरू दिन जस्तो चाँडो चाँडो सास फेरिरहेका थिएनन्। हामी पुग्नुभन्दा 15 मिनट अगाडि नै डाक्टरहरूले उनलाई मृत घोषणा गरिसकेका रहेछन्। म एक्कासी भक्कान छोडेर रुन थालेँ। छोरीले उनी सुतेको कोठा बाहिर रहेको मानिसहरू भेटघाट गर्ने कोठाको सोफामा लगेर मलाई राखिन्। सोफाको एक छेउमा जगदीशको अत्यन्त मनपर्ने दिदी उर्मिला रोइरहेकी थिइन्। मलाई उहाँले अङ्कमाल गर्नुभयो, मेरो अविरल बगिरहेको आँसु पुछ्नुभयो। भान्जी रेनु साथमा बसेकी थिइन्। उनले मेरो हात समाएकी थिइन्। जगदीश बिरामी भएर अस्पताल बसेको बेला करिब दिनहुँ जस्तो उनी आउँथिन्। डाक्टर भएकोले होला, उनी आउँदा हामीलाई केही राहत पनि हुन्थ्यो। अस्पतालमा मानिसहरू, उनका शुभचिन्तक, नातेदार, पत्रकारहरूको भिड बढ्न थाल्यो। अर्कातिर दाह संस्कारको लागि तयारी गर्ने पनि तर्खर गर्न थाले। म भने गोली लागेको मृग जस्तै भएकी थिएँ। सास त फेरि नै रहेकी थिएँ, तर मलाई असङ्ख्य पीडा भइरहेको थियो। जगदीशको अभावमा मेरो जीवन कसरी चल्छ होला, यही कल्पना मेरो मन मस्तिष्कमा उठिरहेको थियो।
तुझ बिना मैं चैन कहां से पाऊं।
मैले पटक पटक आफ्ना छोराछोरीलाई हेरिरहेँ। दुवैजनाले अत्यन्त धैर्य धारण गरिरहेका थिए। उनीहरूको मनमा त्यत्तिकै पीडा थियो होला, तर उनीहरूले हातखुट्टा छोडेनन्। मनभित्रको पीडालाई बाहिर नदेखाएर अब गर्नुपर्ने दायित्व पुरा गर्ने प्रयास गर्दै थिए। यसपालि भने बुबालाई सजिलै घर फर्काउन सकिँदैन भन्ने कुरा छोराछोरी दुवैलाई राम्ररी नै थाहा थियो, तर दुवैजनाले यो कुरा मलाई भन्न सकेका थिएनन्। जगदीश बित्नुभन्दा एक हप्ता अगाडि छोरी जुन एक हप्ता घरमा बस्न आएकी थिइन्। बुबाको अवस्थामा अब कुनै सुधार नहुने सङ्केत देखिएपछि उनी मलाई त्यसको लागि तयार गर्न आएको कुराले बुझिहाले। हिमालले भने यो कुरा भन्न हिम्मत पनि गर्न सकेको थिएन। यो कुरा मैले जगदीशलाई अस्पतालमा अन्तिम पटक भर्ना गरेको पहिलो दिनमा नै थाहा पाइसकेको थिएँ। उनको प्लेटलेट एकदमै तल झरेको र मुखमा पनि घाउहरू आएकोले मलाई डर लागिरहेको थियो। त्यही दिन घर फर्कनुभन्दा अगाडि छोराछोरीको आँखा छलेर डाक्टर सुदीपलाई भेटेकी थिएँ। उनले जगदीशको स्वास्थ्य स्थिति त्यति राम्रो नभएको र जे पनि हुन सक्दछ भन्ने कुराको सङ्केत गरेका थिए। मैले छोराछोरीलाई यो कुरा भन्दैन भनी घर फर्किएकी थिएँ। घर पुग्ने बित्तिकै मैले दबाएर राखेको मेरो पीडा अकस्मात विस्फोट भयो। मैले रुँदै बुहारी पूजालाई अब तिम्रो बुबालाई घर फर्काउन सकिँदैन भनेर रोएको थिएँ। छोराछोरीहरूलाई पनि यो कुरा थाहा भएरै होला, उनीहरूले आफूलाई सम्हालेको महसुस गरे। त्यसै क्रममा सञ्चार माध्यमले जगदीश बितेको आधा घण्टाभित्र नै समाचारहरू दिइरहेका थिए। अस्पतालमा मानिसहरूको भिड बढ्न थाल्यो। त्यसपछि अस्पतालबाट जगदीशलाई आर्यघाट लग्ने तयारी भयो। मलाई मेरो देउरानी देखाले आफ्नो कारमा राखेर घाटमा लगिन्। म सँगसँगै अरू गाडीमा आफन्तहरू आर्यघाटमा पुग्यौँ। आर्यघाटमा हामी पुग्दा मानिसहरूको ठूलो भिड जम्मा भइसकेको थियो। त्यहाँ रामेछाप जिल्लावासीहरू, साहित्यकार, पत्रकार, आफन्तहरू, उनका शुभेच्छुकहरू, राजनीतिक पार्टीका नेताहरू, तेलगङ्गा आँखा अस्पतालका डाक्टर र कर्मचारीहरू, महिला अधिकार कर्मीहरू लगायत मेरा आफन्त र साथीहरू प्रशस्त अन्तिम श्रद्धाञ्जलीको लागि आर्यघाटमा पुगेका थिए। सबैको आँखामा आँसु र अनुहारमा मलिनता थियो। म पनि एक छेउमा आफन्तहरूसँगै बसेर त्यो कालीलाग्दो दृश्य हेरिरहेकी थिएँ। कतिजनाले त मेरो अगाडि आउने हिम्मत पनि गर्न सकेनन्। अन्तिम श्रद्धाञ्जलीको लागि मलाई बोलाइयो। मेरो मुख सुक्यो, आँसुका धारा बग्न थाल्यो। पण्डित बाजेले मलाई देखेपछि जोडले श्लोक भट्याउन लागे। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। उनले मेरो हातमा गोपी चन्दन दिए, तुलसी फुल र एउटा माला दिए। उनले भनेअनुसार मैले गङ्गाजल मुखमा राखेँ, चन्दनको लेप अनुहारमा लगाएँ, तुलसी मुखमा राखेँ र उनको चरण स्पर्श गरेँ। यो मेरो अन्तिम श्रद्धाञ्जली थियो। यो क्षण अत्यन्त नै पीडादायी थियो। त्यो बेला मेरो भगवान्प्रतिको आस्था र विश्वास पनि हरायो। मनमनै भने ईश्वरलाई मान्दिन, किनभने ईश्वरले म माथि अन्याय गरे, मेरो त प्रार्थना पनि सुनेनन्। जगदीशको चितामा छोराले दागबत्ती दियो। मैले त्यो दृश्य हेर्न सकिनँ। आफ्नो अत्यन्त नै प्यारो लाग्ने मानिस दन्दनी चितामा जल्दा एकपटक आफू पनि सँगै त्यही चितामा जल्न मन लाग्यो। जगदीश बिनाको मेरो जीवन कस्तो होला, यो सम्झेर मेरो मनमा आतेश लागेर आयो। दागबत्ती दिइसकेपछि मलाई घर लान हतार गर्न थालेँ। म भने मैले घाँटीमा लगाएको पोते र चुरा कहिले माग्छन् त्यो पनि सेलाएर जान्छु भनेर पर्खिरहेकी थिएँ। कसैले पनि माग्न नआएपछि हातको चुरा र घाँटीमा पोते बागमतीमा सेलाउन पठाएँ। त्यो क्षण पनि मेरो लागि अत्यन्त नै संवेदनशील थियो। मैले धेरै महिलाहरूले आफ्नो पति गुमाएपछि चुरा पोते फाल्दा अत्यन्त पीडाले रोई कराई गरेको दृश्य देखिसकेकी थिएँ। महिलाहरूको लागि यो क्षण अत्यन्त नै पीडादायी हुन्छ भन्ने कुरा बुझेकी थिएँ। त्यसैले मैले त्यो क्षणलाई सहज बनाउने प्रयत्न गरेँ। चुरा र पोते सेलाउन दिइसकेपछि निधारमा लगाएको सानो रातो टिकालाई देखाउँदै ड्राइभर श्यामले भने, टिका पनि फाल्नु पर्दछ साहेबनी। उसले मलाई साहेबनी भनेर सम्बोधन गर्ने गरेको छ। त्यो टिका पनि मैले निधारबाट झिकेर फालिदिएँ। त्यति नै बेला घाटमा जगदीशकी कान्छी आमा, मेरी कान्छी चाचु पनि उनको दर्शनको लागि आउनुभयो, जसलाई जगदीशले अत्यन्त नै श्रद्धा गर्नुहुन्थ्यो। उहाँलाई देखेपछि मैले आफूलाई थाम्न सकिनँ। उहाँलाई अँगालो हालेर मनभरि रोएँ। त्यो क्षण मलाई बेला बेलामा अहिले पनि तस्विर जस्तै आइरहन्छ। जगदीश बिरामी हुँदा अस्पतालबाट फर्कँदा हामी धेरै जसो कान्छी आमाकोमा पुग्थ्यौँ। केही बेर थकाइ मारेर खाजा खाएपछि घर फर्कन्थ्यौँ। घिमिरी परिवारको बाबु खालमा एकमात्र अभिभावक उहाँ नै हुनुहुन्छ, जो सबैको लागि अत्यन्त आदरणीय र प्रिय व्यक्ति हुनुहुन्छ। घाटबाट घर फर्कने क्रममा गाडीमा मैले कल्पनालाई भने, नानी अब म विधवा भएँ। हातमा लगाएको रातो छुरा, गलामा लगाएको पोते र निधारमा लगाएको टिका फाल्नु पर्दा कुन महिला रुँदैनन् होला। झन् मेरो सौख भनेको चुरा र पोते नै थियो। सारी अनि सारी अनुसारको पोते र चुरा लगाउने र त्यही रङको फुल टिपेर टाउकोमा सिरुने मेरो बानी थियो। पोतेलाई त्याग्नुपर्ने पीडाले म मर्माहत भएकी थिएँ। त्यसैले होला मैले कल्पनालाई यो प्रश्न गरेकी थिएँ। उनी मसँग गाडीमा बसेकी थिइन्। उनले अर्कोतिर मुख फर्काइन्, आँखाभरि आँसु पारिरहेकी थिइन्। उनको प्रश्नको कुनै जवाफ नै दिएनन् उनले। कल्पना मेरो अफिसको प्रशासनमा काम गर्दैछिन्। विगत 22 वर्षदेखि म सँगसँगै छिन्। जगदीश बिरामी भएदेखि अस्पतालमा रहँदा जगदीशको लागि चाहिने आवश्यक रगतको सङ्कलन गर्न रक्तदाताहरूसँग सहयोग गर्ने गरेकी उनीले थिइन्। पशुपति आर्यघाटबाट फर्किएर घर पुगेपछि म अझ बढी भावुक भएँ। चारैतिर शून्यताको मैले अनुभव गरेँ। घरबाट निस्कन हामी दुई अत्यन्त खुसीका साथ बेलुका नै घर फर्कने गरी आउने आशामा घरबाट निस्केका थियौँ। तर योचोटि त्यस्तो भएन। जगदीशलाई आर्यघाटमा सेलाएर फर्केको क्षण थियो, त्यसैले घरको ढोकाभित्र पस्न अत्यन्त गाह्रो भएको थियो। घरमा पुगेपछि म एकैचोटि घरको तेस्रो तलामा पुगेँ, जहाँ अब क्रियाको काम गर्ने र 13 दिनसम्म त्यहीँ नै बस्ने निर्णय गरेँ। छोराछोरीले भने हामी बसेको दोस्रो तलामा बस्ने विचार गरेका रहेछन्, तर मलाई जगदीशका स्मृतिहरू त्यहाँ आइ नै रहने हुनाले तेस्रो तलामा बस्ने निर्णय गरे। अमेरिकाको अक्लोहोमा सहरमा 1995 आतंककारीहरूबाट भएको अत्यन्तै त्रासदीपूर्ण बम विस्फोटनको घटना सम्पूर्ण विश्वको लागि नै ठूलो चिन्ताको विषय भएको थियो। उक्त दुर्घटनामा ठूलो धनजनको क्षति भएको थियो। उक्त आक्रमणमा 165 जनाको तत्कालै मृत्यु भएको थियो। यो दुर्घटनालाई जीवन्त राख्न र यसबाट ठूलो पाठ पनि सिक्न सन् 2005 अक्लोहोमा मेमोरियल फाउन्डेसनको स्थापना भएको थियो। विश्वभरिका द्वन्द्वग्रस्त देशहरूमध्ये आशाको प्रतिबिम्ब जगाउने खालको काम गर्ने व्यक्ति वा संस्थालाई आशाको प्रतिबिम्ब नामक पुरस्कार दिइने कुरा जानकारी गराइएको थियो। तामाकोशी सेवा समितिलाई विश्वभरिका द्वन्द्वग्रस्त देशहरूमध्ये आशाको प्रतिबिम्ब जगाउने खालको काम गरेकोले उक्त पुरस्कार दिइएको कुरा जानकारी गराइएको थियो। सन् 2006 आशाको प्रतिबिम्ब नामक पुरस्कारको लागि तामाकोशी सेवा समिति संस्थालाई मनोनयन गरेको खबरले हामीलाई अत्याधिक खुसी लागेको थियो। रामेसाब जस्तो क्षेत्रमा गरेको विकासको कामलाई सराहना गर्दै हामी दुवै, जगदीश घिमिरे र म, यसका संस्थापकहरूलाई 7 दिनको अमेरिका भ्रमणको निम्ति पठाएको थियो। रामेसाब जिल्लामा विगत लामो समयदेखि आफूहरूले गरेको कामको मूल्याङ्कन भएको र दुवैजनालाई यसरी सम्मानको लागि निमन्त्रणा गरिएको यो अवसर पहिलो नै थियो। अमेरिकाको यात्रा भने हामी दुवैले बेग्ला बेग्लै गरेका थियौँ, तर यसरी यो ठूलो सम्मानको लागि भने दुवैजना सँगसँगै हिँडेको यो पहिलो अवसर थियो। पुरस्कार लिन जानुभन्दा अगाडि मनमा अनेकौँ योजना बनाएका थियौँ। समारोहमा आफूलाई कसरी प्रस्तुत गर्ने, आफ्नो मन्तव्य कसरी प्रभावकारी बनाउने जस्ता कुरादेखि लिएर विभिन्न स्वागत समारोहमा नेपाल फर्किएपछि समारोहको आयोजना गर्ने र सबैलाई पुरस्कारबारे जानकारी गराउने। त्यसबेला नेपालमा गणतन्त्रको लागि आन्दोलन चलिरहेको थियो र उक्त आन्दोलन चरम उत्कर्षमा पुगेको थियो। जताततै टायर बालेर मान्छे र यातायातलाई एक किसिमले निषेध नै गरिएको थियो। तैपनि एम्बुलेन्समा चढेर बिरामीको नाटक गर्दै अघिल्लो दिन राति नै एयरपोर्ट नजिकै भतिजीको घरमा बास बसेर भोलिपल्टको जहाजबाट हामी अमेरिकाको लागि प्रस्थान गरेका थियौँ। धेरै दिनपछि सँगै लामो यात्रामा हिँड्दा अत्यन्तै खुसीको अनुभव भइरहेको थियो। तीन दिनसम्म बैङ्ककमा यताउति घुमफिरमा नै बितायौँ। 100 बाटको ट्रेनको टिकट किनेपछि मुख्य नाम चलेका पसलहरूमा घुमफिर गर्दै बितायौँ। 3 दिनको बैङ्ककको हाम्रो बसाइ अत्यन्त रमाइलो थियो। हामी बैङ्कका नाम चलेका ठुल्ठुला पसलमा घुमफिर गर्दथ्यौँ। विशेष गरेर जेठ महिनामा छोराको विवाह हुने टुङ्गो भइसकेकोले हामी गहना पसलहरू र विवाहको लागि दुलैलाई चाहिने सामानहरू हेर्दथ्यौँ र अमेरिकाबाट फर्किएपछि सामानहरू किन्ने विचार गर्दथ्यौँ। बेलुकी पनि हामी आफूलाई मनपर्ने खाना विभिन्न रेस्टुरेन्टमा खान्थ्यौँ। हामीले सम्पूर्ण कुराहरू बिर्सेर यसरी वर्षैपछि सँगसँगै विदेश भ्रमणको क्षणलाई रमाइलो गरेर बितायौँ। बैङ्कको 3 दिनको बसाइ सकेर भोलिपल्ट हामी अमेरिकाको लागि प्रस्थान गऱ्यौँ। जहाज चढ्ने बित्तिकै जगदीशको ढाड नराम्रो गरी दुख्यो। हामीले घरबाट निस्कँदा आवश्यक पर्ने औषधिहरू लिएर हिँडेका थियौँ, तर ती औषधिहरू खाए पनि उनको दुखाइमा कमी आएको थिएन। उनको मुख एकदमै निदाउरो भयो, तर उनी मलाई चिन्ता हुन्छ भनेर बेला बेलामा हाँसे जस्तो गर्दथे। अमेरिकामा पुग्दासम्म पनि दुखाइ घटेन। अक्लोहोमाको एयरपोर्टमा नै आयोजकहरू लिन आएका थिए। उनीहरूले त्यहाँको निकै राम्रो होटलमा हामीलाई बस्ने व्यवस्था गरेका थिए। त्यहाँको सजावट र होटलको स्तर देख्दा जो कोहीले पनि त्यो अनुमान गर्न सक्दथ्यो। यो पुरस्कार पाउने मानिसलाई ठुलो सम्मान गर्ने चलन रहेको कुरा त्यहाँ गएपछि हामीलाई थाहा भयो। पहिलो दिन जगदीशको ढाड दुखेको हुनाले उनले 3 दिनसम्म तय भएका कार्यक्रममा भाग लिन सकेनन्। मैले सबै कार्यक्रममा भाग लिएँ। भोलिपल्ट बिहानदेखि साँझसम्म विभिन्न पत्रिकामा पत्रकारहरूसँग अन्तर्वार्तामा नै बित्यो। उक्त अन्तर्वार्तामा हामीले रामेछापमा गरेको विकासका कामहरू मात्र होइन, नेपालको विकास सँगै माओवादी जनयुद्ध र त्यसले नेपालमा पारेको प्रभावबारे प्रशस्त प्रश्नहरू पत्रकारले गरेका थिए। अक्लोहोमाका मेयर र त्यहाँको संसदले गरेको सम्मान पनि अविस्मरणीय थियो। पुरस्कार समारोहका विभिन्न कार्यक्रम सकेपछि हामी स्वास्थ्य जाँचका लागि केही दिन अमेरिका बस्यौँ। अमेरिकाको डाक्टरले सबै जाँच गरी मल्टिपल माइलोमाको शङ्का गरेपछि मेरो होस आवास नै उड्यो, मुखमा थुक पनि सुक्यो, आकाश नै टाउकोमा खसे जस्तो भयो। तर मैले 81 आँखुलाई समारेँ। यो नहुन पनि सक्दछ, फेरि दोहोऱ्याएर पनि त जाँच गर्न सकिन्छ। यस्तो हट्टाकट्टा निरोगी मान्छेलाई पनि यस्तो रोग लाग्न सक्दछ र? यी प्रश्नहरू मेरो मनमा आउन लागे, तर पनि मैले उनको अनुहारलाई राम्ररी हेर्न सकिनँ। सायद मेरो मनस्थितिलाई बुझेर होला उनले हाँस्दै भने, किन पिर गर्ने, जे भए पनि उपचार भइहाल्छ, अब बैङ्ककमा सबै जाँच गरौँला। मैले रोक्दा रोक्दै पनि आँखाबाट आँसुहरू झरि नै रहे। हस्पिटलबाट फर्केको दिनभरि नै मनस्थिति ठिक भएन। परदेशको ठाउँ, यस्तो कालीलाग्दो क्षणमा आफूलाई सान्त्वना दिने कोही साथी र आफन्त पनि त थिएन। मैले पटक पटक छोराछोरीहरूलाई सम्झिरहेँ। मैले यति विघ्न पीडा जीवनमा कहिले पनि अनुभव गरेको थिएन। त्यसबेला हामी केही दिन अमेरिकाको अक्लोहोमामा रहेको जगदीशको ओल्ड नेभरको साथी पिटर कहाँ बसेका थियौँ। जगदीशको बिरामी अवस्था देखेर हामीलाई होटलमा बस्न दिएनन्। परदेशको ठाउँमा बिरामी अवस्थामा सहयोग चाहिन्छ भनेर हामीले पिटरको आग्रहलाई सहर्ष स्वीकारेका थियौँ। हाम्रो त्यो पीडालाई नजिकबाट अनुभूति गरे। पिटरका श्रीमती एलिस पनि अति दयालु स्वभावकी थिइन्। उनले पनि हामीलाई असीम माया दिइन्। उनले इन्टरनेटबाट हेरेर रोगबारे अझ जानकारी गराए। सबै परीक्षणपछि रोग यदि मल्टिपल माइलोमा नै भएको हो भने त्यसको पनि उपचार हुन सक्ने कुरा बताए। उनीहरूलाई नेपाली खाना एकदमै मनपर्दथ्यो। म सधैँ जसो नेपाली खाना बनाउँथेँ। त्यहाँ बस्दा हामीलाई आफ्नै घरमा बसेको अनुभव हुन्थ्यो। उनको स्वास्थ्य परीक्षणको क्रममा एकजना रगत रोग विशेषज्ञले उनको 24 घन्टाको पिसाबलाई जारमा सङ्कलन गरेर फ्रिजमा राख्ने र त्यसपछि परीक्षण गर्ने भनेका थिए। त्यो कुराले हामीलाई त्रसित बनायो, किनभने हामी विदेशी साथीको घरमा बसेका थियौँ। खानेकुरा राखेको फ्रिजमा कसरी पिसाबले भरिएको जार राख्ने? मैले बिस्तारै हिम्मत गरेर पिटर र एलिसलाई भने। एलिसले बिस्तारै हाँस्दै भनिन्, सबै फ्रिजको सामान म निकालिदिन्छु, तिमीले राखे हुन्छ। उनीहरूको यो सदाशयता र हामीलाई गरेका सहयोगलाई म कहिल्यै बिर्सनै सक्दिनँ। एकातिर त्यति ठुलो पुरस्कार प्राप्त गरेर फर्केको खुसीको क्षण, अर्कोतिर मल्टिपल माइलोमाको असङ्ख्य पीडालाई बोकेर फर्केको क्षण सम्झदा अहिले पनि मेरो मन एकदमास हुन्छ। मानिसले सोचे जस्तो गरी जीवन चल्दो रहेनछ। कल्पना नै नगरेका घटनाहरू जीवनमा आइरहने रहेछन्। हामीले पाएको त्यही सम्मान सन् 2010 अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले पनि प्राप्त गरे। आज त्यो पुरस्कारको महत्त्व सम्झँदा बहुतै खुसीको अनुभव हुन्छ। तर आशाको प्रतिबिम्बसँगै आएको मल्टिपल माइलोमाको पीडा र त्रासले त्यसबेला न त आनन्दको अनुभूति गर्ने मौका मिल्यो, न त देखाएर रुन नै पाइयो। ह्विलचेयरमा मल्टिपल माइलोमाको बिरामी र एउटा काँधमा बिरामीको सबै रिपोर्ट र अर्को काँधमा आशाको प्रतिबिम्ब पुरस्कार बोकेर फर्कदाको क्षण बिर्सनै सक्दिनँ। अक्लाहोमाबाट बैङ्ककसम्म आइपुग्दा दुई ठाउँमा जहाज परिवर्तन गर्दा पाएको दुःख शब्दमा व्यक्त गर्न सक्दिनँ। ढाड दुखाएको पीडाले जगदीश केही बोल्दैनथे, न त केही खानेकुरा नै खान्थे। केवल चार चार घन्टामा दुखाइ कम गर्ने औषधि मात्र माग्दथे। जगदीशले खाना खान मन नगरेपछि मलाई पनि केही कुरा खान मन लाग्दैनथ्यो। केवल जुस मात्र मागेर खान्थे। जहाज कहिले बैङ्ककमा ओलिएला र अस्पतालमा पुगेर उनको स्वास्थ्य परीक्षण होला, त्यही नै सोच मनमा आइरहन्थ्यो। परीक्षणबाट मल्टिपल माइलोमा चाहिँ नहोस् भन्ने भगवान्सँग प्रार्थना गरिरहन्थेँ, तर यो पटक भगवान्ले मेरो कुनै प्रार्थना नै सुनेन। तीन घन्टाको परीक्षणपछि डाक्टरले मल्टिपल माइलोमा भएको कुरालाई पुष्टि गर्यो, जुन मेरो लागि ठूलो पीडाको विषय बन्यो। डाक्टरले तत्कालै किमोथेरापी सुरु गर्यो। त्यसबेला म फेरि आकाशबाट भुइँमा पछारिए जस्तो भएँ। जीवनमा सधैँ सुख नै सुख हुँदो रहेनछ। मानिस भएर जन्मिएपछि आइपर्ने सबै सुख दुःखलाई आत्मसात गर्नुपर्ने रहेछ। यही कुरालाई सम्झिँदै मैले आफूलाई सम्झाउँदै धैर्य धारण गरेँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन दुर्गा घिमिरेको कृति उनको वाचन हो, उनको सम्झनाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलास, बैतडीको रेडियो सनसेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अप्पी, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिकबाट श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलिवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको चोमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सुलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। सन् 2006 मल्टिपल माइलोमा भएर झन्डै 3-7 अस्पताल बसेर नेपाल फर्किएपछि जगदीश एकदमै कमजोर भएका थिए। उनलाई बाथरूम जान पनि गाह्रो हुन्थ्यो, राति उठ्न पनि गाह्रो हुन्थ्यो, कसैको सहयोग चाहिन्थ्यो। म तल भुइँमा ओछ्यान लगाएर सुत्दथेँ। राति उठ्नु पर्दा उनी लट्ठीको सहाराले हामीलाई उठाउँदथे। नुहाउन पनि उनलाई सहयोग चाहिन्थ्यो। हामीले उक्त कार्यको लागि सहयोगी राखेका थियौँ। किमो खाएको बेला इन्फेक्सन हुने धेरै डर हुन्थ्यो। हरेक दिन डिटोलले कोठा सफा गर्नुपर्दथ्यो। ओछ्याएको तन्ना र तकियाको होल सधैँ फेर्नु पर्दथ्यो। त्यसका लागि तामाकोसीले नर्सको सेवा उपलब्ध गराएको थियो। तामाकोसी सहकारी अस्पतालबाट स्टाफ नर्स सरिताले त्यसबेला ठूलो सहयोग पुर्याएकी थिइन्। समय समयमा औषधि दिने, खानेकुरा उनले इच्छा गरेको पकाउने, दिने जिम्मा पनि उनकै हुन्थ्यो। उनले त्यसबेला झन्डै 6 महिनासम्म सहयोग पुर्याइन्। जगदीशको किमोको उपचार सकिएपछि उनी फर्किन्। त्यो बेलाको अवस्था हामी सबैका लागि एकदमै गाह्रो थियो। जगदीशको मनमा पनि मल्टिपल माइलोमा भएकोमा पीडा भएको मैले महसुस गरेँ। कहिले उनको आँखामा आँसु देखिन्थ्यो। उनी त्यसबेला बढी रिसाउने र झर्कने गर्दथे। किमोको असरले होला रिसाउने र झर्किने काम पनि गर्दथे। कहिले भन्दथे, मेरो के उमेर भएको छ र, भर्खर 61 वर्षको त भएँ। परिवार सबै दीर्घायु छन्, मलाई किन यस्तो रोग लागेको होला। त्यही बेला उनको काइली दिदी उर्मिलाको श्रीमान रमेश भिनाजु र क्यान्सरले थला पर्नुभएको थियो। रमेश भिनाजु पनि क्यान्सरले थला पर्नुभएको थियो। उहाँको उमेर जगदीशभन्दा झन्डै 12 वर्षको फरक थियो। त्यसैले उनी भन्ने गर्दथे, भगवान्ले किन ममाथि यस्तो अन्याय गरेको होला। म बराबर उनलाई सम्झाउने गर्दथे, जहाँ लगेर भए पनि हामी तिम्रो उपचार गर्छौँ, उपचार गरेपछि रोग निको भइहाल्छ नि। मल्टिपल माइलोमा भएका केही बिरामीहरूको पनि उदाहरण दिँदै उनीहरूको उपचारपछि स्वास्थ्य राम्रो भएको कुरा सुनाउने गर्दथे। तर जगदीश बराबर इन्टरनेट खोलेर हेर्दथे र रोगबारे जानकारी लिन्थे। यो रोग निको नहुने रोग हो भन्ने कुरा उनलाई राम्ररी थाहा थियो। त्यसैले हामीले जतिसुकै सम्झाए पनि पहिले पहिले उनलाई बुझाउन गाह्रो हुन्थ्यो। शरीरमा उपचारको क्रममा बढी किमो परेको हुनाले त्यस बेला साइड इफेक्ट धेरै नै हुन्थ्यो। खाना नरुच्ने, निद्रा नलाग्ने, सुतेको बेला झस्कने, बरबराउने बढी हुन्थ्यो। भेट्न आउनेहरूलाई पनि जगदीश भेट्न रुचाउँदैनथे। उनको खानामा धेरै परिवर्तन भएको थियो। कहिले उनी केवल तारेको करेलासम्म मात्र खान्थे, कहिले तरकारीको सुप मात्र खाएर सुत्दथे। इन्फेक्सन हुन्छ भने डरले उनी फलफुल र कुनै पनि ड्राई फ्रुट खाँदैनथे। ग्रिन चिया बिहान एकपटक र दिउँसो खाजा खानुभन्दा अगाडि एकपटक खाने गर्दथे। त्यस बेलाको अवस्था सम्झँदा अहिले पनि मलाई ठुलो पीडा हुने गरेको छ। त्यस बेला जगदीशको आमा थला परिसक्नु भएको थियो। हामीले उहाँलाई जगदीशको रोगबारे नबताउने निर्णय गर्यौँ। सायद उहाँलाई जगदीशलाई लागेको रोगबारे जानकारी गराएको भए उहाँले त्यो पीडालाई खप्न सक्नुहुन्न थियो होला। उनी बिरामी भएको 2 वर्षमा आमा बित्नुभयो। उनका सबै दाजुभाइ चोभारमा नै आमाको 13 दिनको क्रिया बस्नुभयो। जगदीश बिरामी भएको हुनाले क्रियापुत्री सर दाजुभाइहरूसँग बसेनन्। बाँचुन्जेलसम्म बुबा आमालाई आफैसँग राखे, उहाँहरूको सेवा गरे, कहिले चित्त दुखाएनन्। जिउँदैमा उनले गरेको सेवाबाट उनी पितृ ऋणबाट मुक्त भए जस्तै लाग्दछ।
हम भी तो पड़े हैं राहों में, हम भी तो पड़े हैं राहों में।
जगदीशको स्टेम सेल ट्रान्सप्लान्टको लागि झन्डै 4 महिना अस्पताल बस्नु पर्यो। अस्पताल भन्ने बित्तिकै मलाई एक किसिमको त्रास र डर लाग्दछ। दिन काट्न नै साह्रै गाह्रो हुन्छ। बिहान 8 बजी म सधैँ अस्पतालको परिसरमा रहेको मन्दिरमा धूप बाल्दथेँ। विभिन्न थरी थरीका देवताहरूका साना साना मूर्ति राखेको हुन्थ्यो। रोगीका आफन्तहरू बिहान धूप बाल्दथे, फलफुल र अन्डाहरू चढाउँदथे। म चाहिँ चमेली र सयपत्रीको सानो सानो फुलको माला चढाउँथे। मेरो दैनिकी पनि उनीहरूकै जस्तो थियो। म धूप बालेपछि करिब 40-45 मिनटसम्म वरिपरि घुम्दथेँ। साईको भजन गाउँथेँ, हनुमान चालिसा पाठ गर्दथेँ, जगदीशको रोग निको होस् भनेर प्रार्थना गर्दथेँ र ईश्वरप्रतिको ठूलो आस्था र विश्वासले मलाई ठूलो शक्ति प्राप्त हुन्थ्यो। परदेशको ठाउँमा आफन्तहरू खासै थिएनन्। अस्पतालले बिचबिचमा छुट्टी दिएको बेला हामी बैङ्ककको नेपाली राजदूतावासका अर्जुन मैनालीजी र उहाँकी श्रीमती सुमेधा गौतम कहाँ जाने गर्दथ्यौँ। उहाँहरूले परदेशको ठाउँमा हामीलाई ठूलो सहयोग दिनुभयो, जसलाई हामी बेला बेलामा सम्झिरहन्थ्यौँ। श्रीराज अस्पताल नजिकै 15 मिनटको बाटोमा साई सेन्टर थियो। हरेक आइतबार त्यहाँ साईको भजन हुने गर्छ। म अस्पतालबाट भजनमा जान्थेँ, भजन गाउँथेँ, जगदीशको दीर्घ जीवनको कामना गर्दथेँ। नयाँ नयाँ भजन गाएर जगदीशलाई सुनाउने गर्दथेँ। जगदीशलाई स्टेम सेल ट्रान्सप्लान्ट गर्न राखेको बेला हामीलाई भित्र कोठामा जान दिँदैनथ्यो। कहिलेकाहीँ सिसा भएको कोठासम्म नाक छोपेर हरियो गाउन लगाएर केही क्षण भेट गर्न दिन्थ्यो।
जब चाँदनी रातों में तूने
म धेरै जसो समय कोठा बाहिरको प्यासेजमा राखेको बेन्चमा बसेर आँखा चिम्लेर बिस्तारो बिस्तारो भजन गाउँथे। आफूले जानेका सबै भजन गाउने गर्दथे। कहिलेकाहीँ सफा गर्न आउने महिलाले टक्क उभिएर भजन सुन्थे। नर्सहरूले पनि मैले भजन गाएको मन पराउँथे। उनीहरूले भाषा नबुझे पनि भजन मन पराउँथे। कसै कसैले भन्ने गर्दथे, तिमीले कस्तो राम्रो गाएको, तिम्रो भाषामा बुझ्दिन तर मलाई तिमीले गाएको राम्रो लाग्दछ। पछि पछि उनीहरूलाई म प्रति माया जागेर आएछ। उनीहरूले मलाई जगदीशको कोठा बाहिर छेउमा सानो बस्ने स्टुल राखिदिन्थे। म त्यहाँ बसेर जगदीशलाई भजन सुनाउँथे।
फिर आज है क्यों हम बेगाने तेरी बेरहम निगाहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं।
श्रीराज अस्पतालको पट्टाइ लाग्दो बसाइको क्रममा दुईपटक मलाई कोठामा सुतिरहेको बेलामा राति केही चिजले थिजेको जस्तो भयो। कहिलेकाहीँ अस्पतालमा तर्साउँछ भन्ने सुनेको थिएँ। यो घटनाले मलाई सुनेको कुराहरू साँचो हो जस्तै लाग्यो। यो घटना दुईपटक घटेपछि जगदीशले आफ्नै बेडको छेउमा ओछ्यान लगाउन लगाए। मैले झन्डै एक हप्तासम्म त्यसै गरेपछि सिरानमा चक्कु साई बाबाको विभूति र स्तोत्र रत्नावली राख्न थालेँ। त्यसपछि त्यस्तो घटना कहिले घटेन। अस्पतालको काली लाग्दो बसाइमा दिन काट्न साह्रै गाह्रो भएको बेला जगदीश र म कहिलेकाहीँ तास खेलेर एक दुई घन्टा बिताउँथ्यौँ। कहिले टेलिभिजन हेर्दैथ्यौँ तर टेलिभिजनमा पनि हेर्न लायक कार्यक्रम हुँदैनथ्यो। किताबहरू पढ्दा कहिले पनि किताबमा ध्यान केन्द्रित हुँदैनथ्यो। अस्पतालमा बिताएको सारी निरस दिनचर्या सम्झदा अहिले पनि मन झसङ्ग हुन्छ। अस्पतालको नाम सुन्ने बित्तिकै डराउने मेरो बानी, अस्पतालमा महिनौँ बिताउँदा कति पीडा भयो होला, यो सहज अनुमान गर्न सकिन्छ।
हम डूब गए हैं आहों में दिल तोड़ने वाले देख के चल हम भी तो पड़े हैं राहों में हम भी तो पड़े हैं।
जगदीश बिरामी भएर फर्किएपछि उनको काम लेख्ने र पढ्ने नै प्रमुख थियो। उनी सधैँ बिहान छ बजे उठिसक्दथे। उठ्ने बित्तिकै बिहान दुई ग्लास तातो पानी खानु पर्दथ्यो। त्यसपछि सात बजे बिहानको खाजा। बिहानको खाजामा उनी कहिले दुईवटा अन्डा र दुध, कहिले दुधमा पकाएको ओट, कहिले तरकारीको सुप र फलफुल खाने गर्दथे। एक एक किसिमको खाना उनलाई मन पर्दैनथ्यो। सकेसम्म हरेक दिन केही फरक खाना खान मन पराउँथे। त्यसपछि हामी मर्निङ वाकमा जान्थ्यौँ। सकेसम्म हामी घरबाट निस्किएपछि आधा घन्टाको दूरीमा रहेको आदिनाथको मन्दिरसम्म पुग्थ्यौँ। यो हिँडाइ झन्डै एक घन्टाको हुन्थ्यो। कुनै दिन लामो वाक गर्न अल्छी लाग्दा हामी आदिनाथको स्कुलसम्म जाने गर्दथ्यौँ, जो हिँडेर करिब 40 मिनटको दूरीमा थियो। हिँड्दा उनी धेरैजसो टेप रेकर्डर साथमा लिएर हिँड्दथे। हिँड्दा हिँड्दै कुनै विचार फुर्यो भने उनी टक्क उभिन्थे र रेकर्ड गर्दथे। पछि घरमा आएपछि त्यो कहाँ राख्ने, त्यसलाई तत्काल टाइप गरिहाल्दथे। यो 45 मिनटदेखि आधा घन्टाको समयमा हामीले राम्रो सदुपयोग गर्दथ्यौँ। मेरो कतै छलफल बोल्नुपर्ने कुरा छ भने म उनलाई यो कुरा बोल्दछु भनेर मर्निङ वाकमा नै सुनाउने गर्दथेँ। मैले कहिले आफ्नो लेख्ने लेखको शीर्षकबारे उनको राय माग्दथेँ। उनले स्वीकृति दिएपछि त्यसैमा लेख्ने गर्दथेँ। कहिले राजनीति, कहिले समाजसेवा, कहिले घर र परिवार, यी विभिन्न विषयमा हामी छलफल गर्दथ्यौँ। यो बिहानको हिँडाइ हामी दुवैको लागि अत्यन्त नै रमाइलो क्षण हुन्थ्यो। कहिले आफूलाई हिँड्न अल्छी लाग्दा पनि उनको निम्ति म हिँड्न तयार हुन्थेँ। म नहिँड्दा उनको हिँडाइ पनि हुँदैनथ्यो। कहिलेकाहीँ एक्लै एक्लै हिँड्दा मानिसले हामीलाई प्रश्न गरिहाल्दथे, आज किन एक्लै। बिहानको वाकमा हिँड्दा पनि मैले उनकै चालमा हिँड्नु पर्दथ्यो। कहिले म हतार गरेर चाँडो हिँडेँ भने उनी रिसाउँदथे। म फर्कन्छु भनेर घुर्की पनि लगाउँदथे। म चुपचाप उनको साथ हिँड्दथेँ। बिहानको हिँडाइबाट फर्केपछि उनी नुहाउन जान्थे र म भने पूजापाठमा लाग्दथेँ। बिहान सधैँ हनुमान चालिसा पाठ गर्दथेँ, साईको भजन गाउँथेँ, जगदीश टेबलमा बसेर लेखिरहन्थे। भजन गरे पनि उनलाई साईबाबाको टिका लगाइदिन्थे। उनी बिरामी भएपछि मेरो पूजापाठका दैनिकीमा जगदीशको चाक पढेको थियो। मैले पूजा गरिसकेपछि टिका लगाउन बिर्सेँ भने उनले मलाई सम्झाउने गर्दथे, खोइ मलाई टिका लगाइदिएको, भगवान प्रतिको उनको यो आस्थाले म मनमा नै अत्यन्त खुसी हुन्थेँ। उनको बिहानको खाना खाने समय 9 बजे हुन्थ्यो। ठिक घडी हेरेर टेबलमा खाना बस्दथे। समयभन्दा ढिलो भयो भने उनी रिसाउँदथे। खाना टेबलमा बसेपछि सबै कुरा ठिक्क हुनुपर्दथ्यो। खाना खाइसकेपछि करिब 1 घन्टा उनको पल्टने बानी थियो। कहिलेकाहीँ उनी मसाज गराउँदथे। निद्रा लाग्यो भने 1 घन्टा सुति पनि हाल्दथे। त्यसपछि निद्रा नलाग्दा किताब हातमा लिएर पढिरहन्थे। एक बजेदेखि 2 बजेभित्र उनी 1 लिटर पानी पिउँथे। किमो खाने गरेकोले उनी प्रशस्त मात्रामा पानी पिउने गर्दथे। पानी नपिएर खाजा वा खानेकुरा खाँदा उनलाई उकुस मुकुस हुन्थ्यो। 2 देखि 2:30 सम्ममा उनी दिउँसोको खाजा खान्थे। बेलुकी 7 बजे रातिको खाना खान्थे। खाना खाइसकेपछि कहिलेकाहीँ उनी टेलिभिजन हेर्ने गर्दथे। उनको मनपर्ने कार्यक्रम हुन्थ्यो कुस्ती हुन्थ्यो, जुन मलाई पटक्कै मन पर्दैनथ्यो। त्यो बेला कहिलेकाहीँ नचाहेर पनि बाध्य भएर कुस्ती हेर्नु पर्दथ्यो कि त अर्कै कोठामा गएर आफूलाई मन परेको च्यानल हेर्नु पर्दथ्यो। करिब 10 बजे राति उनको सुत्ने समय हुन्थ्यो। राति ओछ्यानमा गए पनि 1 घन्टा मधुर स्वरमा गीत सुन्ने बानी थियो। 1 घन्टाको लागि अलार्म सेट गर्दथे। किताबहरू पढ्ने उनको रुचिमा कहिल्यै कमी आएन। किताबको संसारमा नै उनी रमाउने हुनाले उनलाई कुनै चिन्ता नै लाग्दैन जस्तो लाग्दथ्यो। उनको व्यस्त दैनिक देख्दा मलाई अचम्म लाग्दथ्यो। कहिलेकाहीँ उनलाई किमोको असर हुँदा राति धेरै बेरसम्म निद्रा लाग्दैनथ्यो, छटपट भइरहन्थ्यो, गोडाहरू गल्दथ्यो। कहिले खान मन लाग्दैनथ्यो, उनी छटपटाउँदा म पनि सुत्न सक्दिनँ थिएँ। निद्रा लाग्छ कि भनेर गोडा मालिस गरिदिन्थेँ। जब उनी निदाउँदथे अनि मात्र म ढुक्कले सुत्ने गर्दथेँ। किमोथेरापीको धेरै साइड इफेक्टहरू हुन्थे। त्यो बेलाको उनको पीडालाई सहन मलाई धेरै गाह्रो हुन्थ्यो। मलाई भएको पीडा उनलाई देखाउन दिन्थेँ। बिरामीलाई भन्दा पनि बिरामीका आफन्तलाई कस्तो पीडा हुन्छ त्यो पीडाबाट गुज्रिएकोलाई मात्र महसुस हुन्छ। मलाई भित्रभित्रै पीडाले खाइरहेको थियो। म ईश्वरलाई प्रार्थना गर्दथेँ र ईश्वरसँग पीडालाई खप्न शक्ति माग्दथेँ। जगदीश बिरामी भएपछि म कति रुन्थेँ त्यो आँसु मैले कहिले उनलाई देखाइनँ। मेरो आँसु बग्दा कि म बाथरुममा गएर रोएर आउँथेँ कि राति अर्कोपट्टि कोल्टी फेरेर तकिया बिजाउँदथेँ। कहिलेकाहीँ रोक्दा रोक्दै पनि अकस्मात आँसुको भेल आउँथ्यो। जगदीश मेरो आँखामा आँसु देख्न सक्दैनथे। उनलाई पीडा हुन्छ भनेर सकेसम्म म आँसुलाई देखाउँदिनथेँ। कहिले आँसु रोक्दा रोक्दै हिक हिक आवाज आउँथ्यो। म रोएको थाहा पाएपछि उनी मलाई सम्झाउँथे, मलाई केही हुँदैन, औषधि उपचार भइरहेको छ। म हाँसेर आँसु पुछ्थेँ तर मलाई प्रष्ट थाहा थियो उनलाई निको नहुने घातक क्यान्सर भएको छ, जसको कुनै उपचार छैन, थामथुम मात्र हुन सक्दछ। तैपनि कता कता भगवान्ले उनलाई ठिक गर्नेछन् कि भन्ने मलाई पूर्ण आशा लाग्दथ्यो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेक सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति @unn.com.np। जगदीश घिमिरेको प्रतिष्ठान जगदीश घिमिरे प्रतिष्ठानले बजारमा ल्याएको उनको सम्झना हामी शुक्रबारको श्रृङ्खलामा वाचन गरिरहेका छौँ। अब आउने शुक्रबार उनको सम्झनाको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रृङ्खलामा जगदीश घिमिरे प्रतिष्ठानले बजारमा ल्याएकै अर्को पुस्तक सकसको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्रि। Bye-bye.